नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल असोज महिनाको 24 गते शुक्रबार, कार्तिक कृष्ण पक्ष चतुर्थी तिथि, तदनुसार अक्टोबर 10 तारीक सन् 2025, नेपाल सम्वत 1145। कार्यक्रमको शुरूआतमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्छ, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले प्रमुख खबर बनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले युवाले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताउनु भएको छ। जेएनजी विद्रोह भएको एक महिना पूरा भएको अवसरमा एक भिडियो सन्देश जारी गर्नुहुँदै उहाँले युवाले गरेको राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसात गर्न जरूरी रहेको उहाँले बताउनुभयो। यो क्रान्तिपछिको कारणहरूलाई समेत अहिले गम्भीरताका साथ लिनुपर्छ। आन्दोलनका शहीद तथा घाइतेहरूलाई सम्मान व्यक्त गर्नुहुँदै जारी गरिएको सन्देशमा उहाँले भन्नुभएको छ, हाम्रा युवाको बलिदानपछि राजनीतिक र आर्थिक सुधार देख्ने तीव्र चाहना छ। देशमा न्याय र विधिको शासनको अपेक्षा छ। भ्रष्टाचार र व्यथिति उन्मूलन भएको हेर्ने चाहना छ। युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ उहाँले भन्नुभयो। इलाम संकटग्रस्त क्षेत्र घोषणा उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, सरकारले बाढ़ी पहिरोका कारण ठूलो क्षति पुगेको इलाम जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। मन्त्री परिषद बैठकका निर्णयबारे जानकारी दिनुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बाढ़ी पहिरोबाट सबैभन्दा बढ़ी मानवीय क्षति भएको इलामलाई 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको जानकारी दिनुभयो। गत असोज 18 गते भीषण वर्षासँगै आएको बाढ़ी पहिरोबाट इलाममा 39 जनाको मृत्यु भएको थियो। पहिरोले सयौं घर पुरेका कारण हजारौं नागरिक विस्थापित हुनु परेको छ। के हो संकटग्रस्त घोषणा? उपशीर्षकमा पुनः गोर्खापत्र लेख्छ, देशको कुनै पनि ठाउँमा गम्भीर प्रकृतिको विपद उत्पन्न भएमा सरकारले राहत तथा पुनर्स्थापना गर्न संकटग्रस्त क्षेत्र घोषणा गर्ने व्यवस्था छ। त्यसका लागि सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सीमाना र अवधि तोकेर विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 गरेको छ। ऐनको परिच्छेद 11 यस्तो घोषणापछि सरकारले चाल्न सक्ने कदम र अन्य विविध व्यवस्थाहरू उल्लेख गरिएका छन्। क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्छ गोर्खापत्रको पहिलो खबर हो यो। बीपी राजमार्ग आजबाट सञ्चालन हुन सक्ने शीर्षकमा गोर्खापत्रले नै अग्रपृष्ठमा खबर बनाएको छ। असोज 17 र 18 गते परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा आजबाट यातायात पुनः सञ्चालन हुँदैछ। संघीय राजधानी काठमाण्डौलाई पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको यो राजमार्गको क्षतिग्रस्त खण्डमा डाइभर्सन निर्माण भएसँगै यातायात सञ्चालन हुने भएको हो। बीपी राजमार्ग आजबाट सञ्चालन हुन सक्ने गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। चारवटै सुरक्षा निकायको निष्कर्ष, लुटिएका हतियार, खोसिएका वर्दी र जेलबाट फरार कैदी बन्दी, ठूलो सुरक्षा चुनौती शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर बनाएको छ। चारवटै सुरक्षा निकायले जेएनजी आन्दोलनका क्रममा लुटिएका हतियार, खोसिएका प्रहरीका वर्दी र जेलबाट भागेका कैदी बन्दी मुख्य सुरक्षा चुनौती रहेको निष्कर्ष निकालेका छन्। हिजो सिंहदरबारमा गृहमन्त्री ओम प्रकाश अरियालले बोलाउनु भएको नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना सम्मिलित बैठकले यस्तो निष्कर्ष निकालेको हो। जेएनजी अभियन्ता र राजनैतिक दल निकट संघ संस्थाले एकअर्का विरूद्ध आन्दोलन गर्ने भनेपछि गृहमन्त्री अरियालले मन्त्रालयमा बैठक राख्नु भएको थियो। बैठकमा गृह सचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका आईजीपी चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरी बलका आईजीपी राजु अरियाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका उपरथी सहभागी रहनु भएको थियो। उहाँहरूले अहिलेको अवस्थामा आन्दोलनका क्रममा लुटिएका हतियार, खोसिएका वर्दी र जेलबाट भागेका कैदी बन्दी मुख्य सुरक्षा चुनौती रहेको बताउनु भएको थियो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बैठकका सम्बन्धमा सबै विषय खुलाउन आवश्यक नरहेको बताउनुभयो। चारवटै सुरक्षा निकायको निष्कर्ष, लुटिएका हतियार, खोसिएका वर्दी र जेलबाट फरार कैदी बन्दी ठूलो सुरक्षा चुनौती नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर बनाएको छ। खरिद सम्झौता नेपालीमा भुक्तानी डलरमा शीर्षकमा नागरिकको अग्रपृष्ठमा खबर प्रकाशित छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिद गर्न अनियमितता गरेको अभियोगमा तत्कालीन उपकुलपति संगीता भण्डारी सहित 13 जना विरूद्ध मुद्दा दायर गरेको छ। खरिद गुरू योजना र आवश्यकता पहिचान नगरी सार्वजनिक खरिद ऐन विपरीत निश्चित कम्पनीलाई स्वास्थ्य सामग्री खरिद गर्न ठेक्का दिएर 12 करोड़ रूपियाँ बढ़ी अनियमितता गरेको अभियोग उनीहरूमाथि लगाइएको छ। स्वास्थ्य सामग्री खरिद ठेक्काका लागि लुम्बिनी हेल्थ केयर प्रणालीलाई मिल्ने गरी प्राविधिक स्पेसिफिकेशन तयार पारिएको र लागत अनुमानका लागि समेत एउटै परिवारद्वारा संचालित कम्पनीहरूबाट दर रेट मागिएको अख्तियारको अनुसन्धानमा खुलेको छ। प्रतिष्ठानले लुम्बिनी हेल्थ केयर प्रणालीसँग 12 करोड़ रूपियाँ हाराहारीमा एमआरआई मेसिन खरिद गर्दा आर्थिक अपचलन भएको ठहर अख्तियारको छ। यही ठहर सहित अख्तियारले हिजो प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारी सहित 13 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक रहनु भएकी भण्डारी भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बनमा पर्नु भएको छ। खरिद सम्झौता नेपालीमा भुक्तानी डलरमा नागरिकको अग्रपृष्ठको समाचार हो यो। प्राविका 20,000 दरबन्दी निमावि र माविमा रूपान्तरण गर्ने तयारी शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर छापेको छ। विद्यालय तहको शिक्षामा वर्षौंदेखिको शिक्षक दरबन्दी मिलान समस्याले सार्वजनिक शिक्षाको गुणस्तर कमजोर बन्दै गएपछि सरकारले शिक्षक दरबन्दी रूपान्तरण नीति अघि सारेको छ। दरबन्दी मिलन गर्न नसकेका कारण हाल प्राथमिक तहमा 20,465 शिक्षक बढ़ी देखिएका छन्। यसै गरी निम्न माध्यमिक कक्षा 6-8 सम्मका 12,446 विषयगत शिक्षक अपुग र माध्यमिक तहमा कक्षा 9-12 सम्म 9,499 गरी 21,945 शिक्षक अपुग रहेको सरकारी तथ्याङ्कले देखाएको छ। प्राविका 20,000 दरबन्दी निमावि र माविमा रूपान्तरण गर्ने तयारी नागरिकको भित्री पृष्ठको खबर हो यो। शेयर बजार प्रति राष्ट्र बैंक निरन्तर लचक, दोस्रो बजारमा कस्तो प्रभाव पर्ला, यो शीर्षक कारोबारको अग्र पृष्ठको हो। तत्कालीन गवर्नर महाप्रसाद अधिकारीले 2078 साउनमा ल्याएको मौद्रिक नीतिको एउटा बुदालाई हालका गवर्नर विश्व पौडेलले 4 वर्षपछि पूर्ण रूपमा हटाउनु भएको छ। जेएनजी आन्दोलनपछि शेयर बजार सुधारका लागि बनेको कार्यदलले दिएको सुझावका आधारमा केन्द्रीय बैंकले शेयर धितो कर्जाको सीमा खारेज गरेको हो। राष्ट्र बैंकले बुधबार यो सर्कुलर जारी गरेसँगै लगानीकर्ता उत्साहित बनेका छन्। लगानीकर्ताहरूले 4 वर्षदेखि माग गर्दै आएको विषय अहिले सम्बोधन भएको छ। यसले तिहारपछि शेयर बजार थप अगाडि बढ़ने अवस्था सिर्जना भएको छ। इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताउनुभयो, शेयर बजार प्रति राष्ट्र बैंक निरन्तर लचक, दोस्रो बजारमा कस्तो प्रभाव पर्ला शीर्षकमा कारोबारले मुख्य खबर बनाएको छ। भदौमा घर जग्गा कारोबारबाट 3 करोड़ मात्र राजस्व शीर्षकमा कान्तिपुरको अर्थ पृष्ठमा खबर रहेको छ। सरकारले चालू आर्थिक वर्षको भदौमा मात्रै घर जग्गा कारोबारबाट 3 करोड़ 15 लाख रूपियाँ राजस्व उठाएको छ। साउनमा घर जग्गा कारोबारबाट 3 करोड़ 28 लाख रूपियाँ राजस्व उठाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। साउन यता कित्तागत विवरण नगरिएका 500 पालिकामा कित्ताकार ठप्प छ, त्यसकारण पनि घर जग्गा कारोबार घटेको व्यवसायी बताउँछन्। भदौमा घर जग्गा कारोबारबाट 3 करोड़ मात्र राजस्व, कान्तिपुरको अर्थ पृष्ठको समाचार हो यो। गोर्खापत्रको अर्थ पृष्ठमा बंगलादेशमा गोलभेडा निर्यात शीर्षकमा खबर रहेको छ। गोलभेडाको मूल्यमा बारम्बार उतार चढ़ाव भइरहन्छ। साउनको अन्त्यतिर पनि यस्तै भयो। प्रति क्रेट 2000 रूपियाँमा बेचेको गोलभेडा प्रति क्रेट 500 रूपियाँमा पनि बिक्न गाह्रो भएपछि प्लास्टिक घरभित्र गोलभेडा खेती गरेका अग्रणी किसानको समूहले दक्षिण एसियामा तरकारीको बजार बारे अध्ययन गर्यो। अध्ययनले बंगलादेशमा गोलभेडा बेच्न सकिने देखायो। त्यसपछि त्यहाँका व्यापारी संघको समन्वयमा नेपाली गोलभेडाको बंगलादेशसम्मको यात्रा तय भयो। पहिलो पटक भएको यात्रा जोखिमपूर्ण थियो। स्थानीय बजारमा सीमित रहेका किसानले आफ्नो उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउँदै थिए। प्लास्टिक घरभित्रका बोटबाट टिपेका गोलभेडा हेर्दै खाउँ खाउँ लाग्ने थिए। 3 दिनपछि बंगलादेश पुगेको नेपालको गोलभेडा गुणस्तरमा भने निकै कमी आएछ। ढुवानी बाहेक नै नेपाली किसानले प्रति क्रेट 1000 रूपियाँ पाए, तर त्यसबाट उनीहरू सन्तुष्ट भएनन्। बंगलादेशमा गोलभेडा निर्यात गोर्खापत्रको अर्थ पृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। चितवनमा जापानीज इन्सेफलाइटिसको मृत्यु दर 35% शीर्षकमा नागरिकको भित्री पृष्ठमा खबर छ। चितवनमा जापानीज इन्सेफलाइटिसबाट 6 जनाको मृत्यु भएको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउन यता चितवनमा 10 जना महिला र 7 पुरूष गरी 17 जनालाई जापानीज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको थियो। मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक रहेको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो। मृत्यु हुनेमा 89, 81, 70, 42 र 39 उमेर समूहका छन्। भरतपुर महानगरपालिका र राप्ती नगरपालिकामा समान 2-2 र खैरहनी र कालिका नगरपालिकाका समान 1-1 जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो। जापानीज इन्सेफलाइटिस संक्रमित पनि सबैभन्दा बढ़ी भरतपुर महानगरपालिकामा 7 जना रहेका छन्। चितवनमा जापानीज इन्सेफलाइटिसको मृत्यु दर 35% नागरिकको भित्री पृष्ठको खबर हो यो। पर्यटन व्यवसाय थप मर्कामा शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा खबर छापेको छ। मुख्य पर्यटकीय सीजन शुरूको चरणमै भएको जेएनजी आन्दोलनका कारण नेपाल आउने अधिकांश पर्यटकले सेप्टेम्बर महिनाको यात्रा रोकेर बुकिङ रद्द गर्दा मारमा परेको पर्यटन उद्योग मौसम जन्य कारणले थप मर्कामा परेको व्यवसायीले बताएका छन्। जेएनजी आन्दोलनपछि लगत्तै सेप्टेम्बर महिनामा नेपाल आउन बुकिङ गरेका पर्यटक मध्ये करिब 45% पर्यटकले होटल बुकिङ तथा पदयात्राका लागि गरेको बुकिङ क्यान्सल गरेको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो। जेएनजी आन्दोलन अघि पर्यटकीय सीजन शुरूवाती चरण भएकाले पोखराका होटलमा 35% अकुपेन्सी रहेको थियो। जेएनजी आन्दोलन र त्यसपछिको मौसमका कारण एकादशीबाट कोजागत पूर्णिमासम्म आन्तरिक र विदेशी पर्यटक सहित कम्तीमा 70-80% अकुपेन्सी हुनुपर्नेमा 30% पनि नरहेको अध्यक्ष सुवेदीले बताउनुभयो। पर्यटन व्यवसाय थप मर्कामा अन्नपूर्णको अर्थपृष्ठको समाचार हो यो। एक्सनमा काठमाण्डु महानगर पालिका प्रहरी, तिहारमा भारतीय सयपत्री प्रतिबन्ध शीर्षकमा नेपाल समाचार पत्रले खबर बनाएको छ। काठमाण्डु महानगरपालिकाले तिहारमा भारतीय सयपत्री फूल प्रतिबन्ध लगाउने भएको छ। स्वदेशको सयपत्री फूलले राजधानीको माग धान्न सक्ने भएपछि तिहारमा भारतीय सयपत्री प्रतिबन्ध लगाउने तयारी गरेको हो। एक्सनमा कामपा प्रहरी, तिहारमा भारतीय सयपत्री प्रतिबन्ध नेपाल समाचार पत्रले अग्र पृष्ठमा खबर छापेको छ। इजरायल र हमास बीच युद्ध विराम, 2 वर्ष चलेको युद्ध अन्त्य हुँदै गोर्खापत्रको अग्र पृष्ठको खबर हो यो। इजरायल र हमास बीच 2 वर्षदेखि चलेको युद्ध अन्त्य हुने भएको छ। अमेरिका, इजिप्ट, कतार र टर्कीको पहलमा युद्ध विराम गर्न दुवै पक्ष सहमत भएपछि जारी युद्ध अन्त्य हुन लागेको हो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास बीच गाजाको युद्ध अन्त्यतर्फको पहिलो चरणको सम्झौतामा सहमति भएको घोषणा गर्नुभएको छ। उहाँले आफ्नो 20 बुँदे शान्ति योजना अन्तर्गत इजिप्टमा भएको वार्तापछि घोषणा गर्दै भन्नुभयो, म विश्वस्त छु सबै बन्धक सोमबारसम्म फिर्ता हुनेछन्। इजरायल र हमास बीच युद्ध विराम, 2 वर्ष चलेको युद्ध अन्त्य हुँदै गोर्खापत्रको अग्र पृष्ठको खबर हो। र इजरायल प्यालेस्टाइन युद्ध विराम सम्झौता, सोमबार छुट्ने 20 बन्दीको सूचीमा छैनन् विपिन शीर्षकमा नयाँ पत्रिकाले पनि अग्र पृष्ठमा खबर छापेको छ। प्यालेस्टाइनको हमास समूहले सोमबारभित्र आफ्नो कब्जामा रहेका 20 जीवित युद्ध बन्दी छाड्ने भएको छ। इजरायल र हमास बीच हिजो इजिप्टमा भएको युद्ध विराम सम्झौता अनुसार हमासले उनीहरूलाई छाड्ने भएको हो, तर उक्त 20 जनाको सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम भने छैन। हाल जीवित र मृतक गरी 50 जना हमासको कब्जामा रहेका छन्। इजरायल प्यालेस्टाइन युद्ध विराम सम्झौता, सोमबार छुट्ने 20 बन्दीको सूचीमा छैनन् विपिन, नयाँ पत्रिकाको अग्र पृष्ठको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।